नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको छ। कांग्रेसको अवरोधका कारण त्यसपछिका कार्यसूची भने संसद अघि बढ़न सकेन। कांग्रेसले सहकारी ठगीमा जोड़िएका उपप्रधान एवं गृहमन्त्री रविदामी छानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै संसदमा अवरोध गर्दै आएको छ। सरकारको नीति तथा कार्यक्रम, त्यसको कार्यान्वयनको पक्ष, संसदमा भइरहने अवरोध लगायतका विषयमा आजको अन्तर्सम्वादमा केन्द्रित हुनेछौ। वरिष्ठ पत्रकार हरिबहादुर थापा हामीसँग हुनुहुन्छ। थापाज्यू, स्वागत छ यहाँलाई।
धन्यवाद।
अब सरकारले हरेक वर्ष नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरेको छ र त्यसैलाई आधार बनाएर बजेट मार्फत नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने अभ्यास छ। अब यसपालिको नीति तथा कार्यक्रम आगामी आर्थिक वर्षका लागि जुन हिजो प्रस्तुत भएको छ, सारांशमा नीति तथा कार्यक्रमका विषयमा, संसदका विषयमा यहाँले लामो समय रिपोर्टिङ गर्नुभएको अनुभवका आधारमा पनि यो नीति तथा कार्यक्रमलाई कसरी लिन सकिएला?
अब सरकारको वार्षिक नीति तथा कार्यक्रम अब हिजो प्रस्तुत भएको छ। अब यसलाई अब बजेटमा त्यो कार्यान्वयनको लागि बजेट चाहिँ कसरी छुट्टिन्छ भन्ने कुरा हेर्न बाँकी छ। हामी कहाँ नीति तथा कार्यक्रम एकदम महत्वाकांक्षी तवरले आउँछ, तर बजेट चाहिँ त्यो रिसोर्स चाहिँ हामीसँग त्यो किसिमको हुँदैन। महत्वाकांक्षी नीति तथा कार्यक्रम प्रस्तुतलाई चाहिँ कार्यान्वयन गर्न, त्यसलाई मूर्त रूप दिनको लागि रिसोर्स पनि त्यत्तिकै आवश्यक पर्छ। तर हामी कहाँ चाहिँ राज्यका संरचनाहरू अधिकतमा बढेको र राज्यमा त्यो चालु खर्चका लागि अथवा साधारण खर्च चाहिँ अत्यधिक बढ्दै गएको कारणले गर्दा नीति तथा कार्यक्रममा समावेश भएका कतिपय आकर्षक कार्यक्रमहरूलाई चाहिँ कार्यान्वयन गर्नको लागि चाहिँ रिसोर्सको चाहिँ अभाव हुँदै गएको छ। किनभने हामी कहाँ चाहिँ त्यो रिसोर्सको चाहिँ मात्रा प्रत्येक वर्ष चाहिँ कम हुँदै गएको छ र अहिले धाता पनि धेरै हामीलाई पत्याइरहेको अवस्था छैन। राजस्वले हाम्रो साधारण खर्च पनि ठेक्न कठिन परेको अवस्थामा यो यसलाई कार्यान्वयन गर्ने रिसोर्स कसरी जुटाउने भन्ने कुरामा चाहिँ बजेटले कसरी चाहिँ बढी जोड दिन्छ, त्यसैमा चाहिँ नीति तथा कार्यक्रम कार्यान्वयन हुने या नहुने चाहिँ त्यसैमा भर पर्छ।
यो नीति तथा कार्यक्रमको सम्बन्ध छ नि मूल रूपमा जसरी हुनुपर्ने हो, ठ्याक्कै यहाँले भने जस्तो नीति तथा कार्यक्रम आइसकेपछि त्यसलाई बजेटले स्वामित्व लिएर, अपनत्व लिएर कानूनमा जानुपर्ने हो, भइरहेको छैन। पछिल्लो दिनमा झन नीति तथा कार्यक्रम र बजेटको सम्बन्ध टाढा टाढा हुँदै गएको छ, क्षमता छैन भन्ने सन्दर्भ यहाँले उल्लेख गरिसक्नुभयो। यो चाहिँ यसको क्रम, यो टाढा टाढा हुने क्रम चाहिँ कसरी अघि बढ़िरहेको छ?
हामी यहाँ अब 2054-55 चाहिँ यो साधारण खर्च बढ्दै गएको, अब जब माओवादीको द्वन्द्व चर्कियो, सबै राज्यको रिसोर्स चाहिँ माओवादी द्वन्द्वलाई नियन्त्रण गर्नका लागि राज्यका संरचनाहरू बढे, सशस्त्र प्रहरीको संख्या बढ्यो, नेपाल प्रहरीको आर्मीको संख्या बढ्दै जाँदा त्यसका लागि छुट्याउनु पर्ने बजेटले चाहिँ कम हुँदै गएको, नत्र भने पहिला 53-54 भन्दा अगाडि 30% चाहिँ साधारण खर्च, 70% विकास खर्च हुन्थ्यो। तर अहिले उल्टिएर चाहिँ उल्टिएर मात्र होइन कि न्यून हुँदै गएको छ, 14-15% चाहिँ विकास खर्च, साधारण खर्च चाहिँ झन् 83-84% भइसकेको अवस्थामा हामीलाई यो कार्यान्वयन गर्न निकै कठिन छ। त्यो कारणले गर्दा राज्यको संरचनालाई कसरी चाहिँ अलिकति चुस्त बनाउने, अनावश्यक भर्तीहरू कसरी रोक्ने, सबै भर्तीहरू चाहिँ त्यही भर्तीका कारणले पनि हाम्रो चाहिँ भर्ती र संरचना वृद्धिका कारणले गर्दाखेरि साधारण खर्च बढेको, यो चाहिँ 53-54 बढ्दै बढ्दै गएर अब अहिले आएर चाहिँ त्यो उल्टिएर मात्रै होइन, जम्मा 15-16% विकासमा लगाउनु पर्ने भनेपछि त्यो पनि खर्च नहुने अवस्था छ। हाम्रो राज्यको संरचना त्यति निष्क्रिय हुँदै गएको अवस्था छ। अब बजेट र राज्यमा राज्यको कर्मचारी तन्त्रलाई चाहिँ कसरी चाहिँ एकदम चुस्त बनाउने र त्यसलाई चाहिँ कसरी कामकाजी बनाउने भन्ने कुराको एकदम त्यो डिटर्मिन नभएसम्म चाहिँ यो नीति तथा कार्यक्रम बजेटमा आएका कुराहरू चाहिँ कर्मकाण्डी जस्ता मात्रै लाग्छन्। कर्मकाण्डले त्यो एक किसिमले वार्षिक रूपमा प्रस्तुत गर्नुपर्छ, त्यसलाई छलफल गर्नुपर्छ, पारित गर्नुपर्छ भन्ने एउटा कर्मकाण्डी छ। तर त्यो हाम्रो राज्यलाई चाहिँ कसरी चुस्त बनाउने भन्ने कुरा चाहिँ सुरु चाहिँ संसदबाटै गर्नुपर्छ, राज्यका माथिल्लो निकायबाट गर्दै गयो भने तल पनि त्यो खालको प्रभाव पार्नुपर्छ। अब हामी सङ्घीय संरचनामा गइसकेपछि कतिपय सङ्घ र प्रदेशको दोहोरो कार्यालयहरू अझ पनि विद्यमान छन्। झन्डै 5 वर्ष अगाडि नै सार्वजनिक खर्च पुनरावलोकन आएको रिपोर्टले झन्डै 7,500 कर्मचारी र प्रशस्त मात्रामा कार्यालयहरू चाहिँ खारेजी र गाभ्ने भनेर भनिदिएको सुझाव पनि कार्यान्वयन नभएको अवस्था छ। हाम्रो राज्य संयन्त्र चाहिँ खास गरिकन एक किसिमले भने सत्ता मात्रै प्राप्ति तर सत्तालाई कसरी अलिकति चुस्त बनाउने भन्नेतिर चाहिँ अझै पनि ध्यान गएको छैन। त्यसले गर्दा पनि राज्यको रिसोर्स चाहिँ एक किसिमले अब त्यो मिसयुज तिरै भनौँ न, त्यो किनभने त्यसलाई चाहिँ प्रोपर खर्च नहुने भन्दा मिसयुज तिरै गएको चाहिँ अवस्था चाहिँ छ।
यसलाई यसरी पनि भन्न सकिएला कि सरकारमा बसेकाहरूले चुनावमा यसअघि मत माग्दाखेरि जुन वाचाहरू गरेका छन्, घोषणा पत्रहरू जुन जारी भएको छ, अब त्यो इच्छा चाहना कहीँ न कहीँ नीति तथा कार्यक्रम मार्फत व्यक्त गर्ने हाम्रो यो यो इच्छा थियो, तर बजेटमा चाहिँ त्यो नभएपछि अब हाम्रो क्षमता छैन, त्यसकारण नीति तथा कार्यक्रम भए पनि अलिक महत्वाकांक्षी दिउँ, मान्छेलाई कहीँ न कहीँ आकर्षित गरौं भन्ने अवस्था हो हाम्रो अहिलेको।
हाम्रो लगभग तपाईँले भने जस्तै हो, किन अब त्यो हामीले त ल्याउन खोजेका हौ तर बजेट रिसोर्सले पुगेन, र हामी कहाँ हाम्रो प्रवृत्ति चाहिँ के हो भने अरूलाई मात्रै दोष लगाउने, आफूले गर्नुपर्ने कर्महरू नगर्ने त्यो प्रवृत्ति पनि छ। जस्तो यो यसलाई पनि हामी मूर्त रूप दिन सक्छौँ, मैले अघि भने त्यो त्यसका लागि चाहिँ संरचनाहरू चुस्त हुनु पर्यो, त्यो आफ्ना कार्यकर्ताहरूलाई भर्ती गर्ने, कार्यकर्तालाई मात्रै केन्द्रित गर्ने, मुलुकका नागरिक केन्द्रित नहुने प्रवृत्ति एकदम बढ्दो कारणले पनि नागरिकहरूमा पनि एक किसिमको केही हुँदैन भन्ने जुन मान्यता बस्यो, त्यो मान्यता बस्नुमा चाहिँ सत्तामा गएका दलहरूले आफ्ना कार्यकर्तालाई मात्रै नागरिक ठान्ने, अरू चाहिँ अनागरिक ठान्ने यो प्रवृत्ति आजदेखि होइन, पहिला पञ्चायत कालमा पनि थियो राष्ट्रिय तत्त्व भन्ने जुन तत्त्व जुन प्रवृत्ति थियो त्यसैको निरन्तर अहिले पनि प्रवृत्ति छ। लोकतन्त्र भनेको एक किसिमले प्रतिस्पर्धामा आधारित योग्य सक्षम व्यक्तिहरूलाई चाहिँ दिइनुपर्नेमा अब भर्ती गरिसकेपछि आफ्ना कार्यकर्ता मात्रै हुन्छ। तपाईँले राज्यका हरेक संरचनामा हेर्नु भने भर्तीका प्रवृत्तिहरू अत्यधिक बढेका छन्, त्यसले चाहिँ राज्यको स्रोतलाई चाहिँ न्यून बनाउँदै लगेको हो।
हजुर, अब अवस्था को बारेमा विद्यमानताका बारेमा यहाँले अहिले विश्लेषण गरिसक्नुभयो र यहाँले केही तथ्याङ्कहरू पनि प्रस्तुत गरिसक्नुभयो। यद्यपि हामी जहाँ भए पनि अगाडिको यात्रा त हामीले तय गर्नु नै छ, अब अगाडिको यात्रा तय गर्ने सन्दर्भमा यो वर्ष आएको आगामी आर्थिक वर्षका लागि आएको नीति तथा कार्यक्रमका केही सन्दर्भहरू म यहाँ जोड्न चाहन्छु कि विद्युत उत्पादन 1560 मेगावाटबाट थपेर एक वर्षभित्रै 4500 पुर्याइने भनिएको छ, सूचना प्रविधिलाई चाहिँ प्रयोग गरेर 5000 रोजगारी सिर्जना गर्ने भनिएको छ, त्यसै गरी अब यो घरेलु साना उद्योगलाई ब्याज अनुदान दिइने भनिएको छ, शिक्षकलाई जुन यो लामो समयदेखि यो विषय उठि पनि रहेको थियो कि चौमासिक होइन अब यो मासिक रूपमा चाहिँ पारिश्रमिक दिनुपर्छ भन्ने सन्दर्भ, त्यसै गरी छात्रवृत्तिको जुन यो छ यसलाई पनि 12 कक्षासम्म विस्तार गर्ने भनिएको छ, पछिल्लो दिनमा सहकारीको एकदमै ठूलो समस्या आइसकेपछि सहकारीको सञ्चालनमा भएका जुन अवस्थाहरू छन् त्यसलाई अलिकति केही न केही सहज गराउँ भनेर सरकारले एक आपसमा गाभिनलाई प्रोत्साहन गर्ने नीति लिने भनिएको छ, अब यो स्वास्थ्य बिमा चाहिँ सबै सरकारी गैर सरकारी निकायहरूमा चाहिँ अब यो अनिवार्य गर्ने भनिएको छ, यी यावत कुराहरूले चाहिँ हामीलाई कहीँ न कहीँ यदि यात्रा गर्ने नै हो भने अगाडि लैजान मद्दत पुर्याउला, यसलाई यहाँले कसरी विश्लेषण गर्नुभएको छ?
अघि पनि भने त्यो यी आकर्षक कार्यक्रमहरू छन्, अब कतिपय अब त्यो अनुदानका नाममा आफ्ना कार्यकर्ताहरूलाई मात्रै पोस्ने भित्री योजना पनि त्यसमा अन्तर्निहित छ, अर्कातिर अब ती यी जब तपाईँले जति प्रस्तुत गर्नु त्यो कार्यक्रमका लागि रिसोर्सको चाहिँ के कसरी त्यो म्यानेज गर्न सक्छन् भन्ने कुरा चाहिँ प्रमुख कुरा हुन्छ। बजेटमा अब यो नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने बजेट कसरी विनियोजन गरिन्छ, त्यसका रिसोर्सहरू कसरी हुन्छन् र बजेट घाटा पनि बढ्दै गएको कारणले गर्दा त्यो रिसोर्स पूर्तिको चाहिँ आधारहरू देखियो भने मात्रै यी नीति तथा कार्यक्रममा प्रस्तुत भएका जुन लक्ष्यहरू योजनाहरू छन् त्यो कार्यान्वयन गर्न चाहिँ बल पुग्छ, र त्यो त्यो त्यसमा चाहिँ बजेटलाई नै अब केन्द्रित गर्छ। नीति तथा कार्यक्रमले एउटा यात्राको ऊ चाहिँ तय चाहिँ गयो, त्यसका लागि यात्रामा लाग्ने खर्चहरू जुटाउने कुरामा चाहिँ म चाहिँ समस्याहरू देख्छु। यो राज्य संरचनाको कारणले पनि त्यो रिसोर्स जुटाउने कुरामा चाहिँ यो अलिकति नघोत्लिने हो भने समस्या पर्छ। सरकारले अब घोषणा गर्यो भोलि कार्यान्वयन नगर्दा, र भोलि हामीले त ल्याएका थियौँ अर्को दलले कार्यान्वयन गर्ने, किनभने हाम्रो सत्ता पनि अस्थिर छ, हामीले ठुल्ठुला योजना ल्याएका थियौँ कार्यान्वयन नगरेको भनेर चुनावी मसला बनाउने मात्रै लक्ष्यहरू छ, र अझ हामी कहाँ चाहिँ ब्लेम भनौँ अर्कालाई दोष मात्रै दिने आफ्नो चाहिँ जिम्मेवारी चाहिँ सामान्य ढङ्गले पनि त्यसको नगर्ने निर्वाह नगर्ने प्रवृत्ति चाहिँ बढ्दो छ। त्यो त्यो चाहिँ अप्ठ्याराहरू समस्या छन्। अब हिजै अब एक किसिमले भन्यो भने संसदमा जुन रूप देखियो त्यो अलिकति अलिअलि अनौठो पनि थियो। अब जस्तो ध्यान हिजो नीतता कार्यक्रम प्रस्तुत गरिसकेपछि त्यसलाई अब धन्यवादको प्रस्तावद्वारा जुन दिने प्रचलन थियो संसदीय प्रचलन हो, त्यो प्रचलनमा पनि हिजो अलिकति विचलन आएको अवस्था छ। त्यो विचलनको कारण पनि कारण र त्यो त्यो पहिल्यै थाहा थियो, सरकारलाई पनि थाहा थियो कि यो संसद चाहिँ यो धन्यवादको प्रस्ताव पनि पारित हुन दिँदैन भन्ने कुरा सत्तालाई पक्षलाई थाहा थियो। तर सत्ता पक्ष अलिकति रूढ हुँदै गएको र सामान्य कुनै संसदीय प्रक्रियाहरूप्रति पनि उनीहरूलाई त्यति धेरै महत्त्व नदिएको र संसद अरू कसैलाई आरोप लगाउँदै संसदलाई चाहिँ अलिक अप्ठ्यारो पार्न खोजिएको पनि देखिन्छ। अब दुवै पक्ष भन्नु, सत्ता पक्ष पनि त्यतिकै रूढ छ र प्रतिपक्ष पनि अब आफ्नो मागमा चाहिँ अलि बढी नै चाहिँ एग्रेसिभ जस्तो देखेको छ। यो अब यस्तो संसदमा अवरुद्ध चाहिँ फेरि सामान्य हुन्, विगतमा पनि महिनौ महिनौ दिनसम्म 57 दिनसम्म अवरोध गरेका हामी कहाँ घटनाहरू छन्। र हिजो संसदमा जुन संसदले अलिकति त्यसलाई गहन बहस गरेर अलिकति सरकारलाई रिसोर्सको बारेमा जुन नीति तथा कार्यक्रम प्रस्तुत गरियो ती तिनको चाहिँ स्रोत कसरी जुटाउने भन्ने सन्दर्भमा अलि बढी गहन छलफल गरेर अलिक यथार्थपरक छलफल गरेर चाहिँ अघि बढ्न सक्यो भने चाहिँ अलिकति राम्रो हुन सक्छ कि भन्ने हो।
जस्तो अब भनौँ न, यो पछिल्लो समय जुन निराशाको एउटा अवस्था छ, निराशाको अवस्थाले गर्दाखेरि विद्यार्थीहरूमा विदेश पलायन त छँदैछ, लगानी पलायन पनि भइरहेको छ र नेपाल सरकारबाट पेन्सन लिने या नेपालमा उद्यम गर्ने मानिसहरू पनि अब यहाँ त्यति राम्रो वातावरण भएन, हामी बाहिरै बसौं भन्ने खालको अवस्थाहरू अधिकांश देखिएको छ भन्ने कुरा हाम्रो तथ्याङ्कहरूले देखाएका छन्। यो अवस्थामा जुन यो निराशाको अवस्था छ, यो निराशाको अवस्थाबाट बाहिर ल्याउनका लागि यस्ता नीति तथा कार्यक्रमहरूले कतिको मद्दत पुर्याउँछन्, अथवा यहाँले भने जस्तो ल यो बजेट भएन अथवा त्यसका लागि क्षमता भएन, तर हामीले प्रारम्भ त गर्नु पर्यो नि, कहीँ न कहीँबाट त अब अगाडि त बढ्नु पर्यो, यो के हुन सक्छ यसका उपायहरू चाहिँ?
अब विश्वको अहिले जुन जति पनि धनी देशहरू छन् उनीहरूले चाहिँ ट्यालेन्ट हन्ट, अब योग्य व्यक्ति विज्ञ व्यक्तिहरूकै अबको जमाना हो भनेर उनीहरू त्यस्ता पात्रहरू खोजिरहेका छन्। हामी कहाँ चाहिँ अलिकति राम्रा पढेका मानिसहरूलाई मुलुकभित्रै राख्न र तिनीहरूबाट मुलुकै नागरिक हुन्, उनीहरूले अलिकति मुलुकभित्रै रहन दिने वातावरण बन्ने हो भने मुलुक बनाउनको लागि सजिलो थियो। तर हामी यहाँ अलिकति योग्य भनेका व्यक्तिहरूलाई मुलुकमै रहन नसक्ने वातावरण सामान्य त त्यो अब एक किसिमको माहौल लहर चल्यो, त्यो चाहिँ मुलुकका लागि दुर्भाग्य हो। जब मुलुकको धन र बल चाहिँ बाहिरिन्छ तब त्यो मुलुक चाहिँ विकसित हुन निकै गाह्रो गर्छ, किनभने मुलुक त धन र बलले भन्नु, बल भनेको जुन युवा शक्ति हुन् ती बलहरू बाहिरिनु भनेको चाहिँ तिनले चाहिँ यहाँ केही क्रिएटिभ काम गरे भने मुलुकलाई फाइदा हुने हो। अब त्यो ती यहाँ रहँदाखेरि हाम्रो तिनले तिर्ने करले राज्यलाई पनि एक किसिमको भन्यो भने बोलियो बनाउँछ। तर हामी कहाँ चाहिँ के भने अलिक फरक चाहिँ विदेशी नै प्रवृत्ति पहिला पनि नभएको होइन थियो, तर अहिले चाहिँ जसरी एकदम खतरनाक ढङ्गले बढिरहेको छ यसले चाहिँ भोलि अप्ठ्यारोको दिन आउन सक्छ। अब विदेशीहरूले अहिले के छ भने उनीहरू कहाँ चाहिँ कर तिर्ने, हामी कहाँबाट जुन जनबल जान्छ तिनले त त्यहाँ गएर कर तिर्छन्, त्यो करबाट उनको मुलुक अझ धनी हुँदै गएको छ। तर हामीले चाहिँ हाम्रा अब खालि उनीहरूले रेमिट्यान्स पठाइरहेको छ भन्ने जुन एउटा मनोवृत्ति छ, अब त्यो रेमिट्यान्स पनि अब धनी देशमा गएका नागरिकहरूले पठाउँदैनन्, खालि खाडी मलेसिया यता कोरिया जापानमा गएकाहरूले मात्रै पठाउने अवस्था छ। अरू त धेरै नै घरजम उतै अस्ट्रेलिया अमेरिका क्यानाडा जानेहरूले उतै चाहिँ जुन घरजम गर्दैछन्, त्यसले गर्दा यहाँ भएका रिसोर्स पनि बेचेर अथवा हुन्डीका मार्फत चाहिँ जुन जसरी पैसा गइरहेको छ त्यसले गर्दा हाम्रो धन पनि बाहिरिने अवस्था चाहिँ बढ्दो छ। यो धन बाहिरिनु बल बाहिरिनु भनेर चाहिँ मुलुकका लागि दुर्भाग्य हो। यिनलाई टिकाउनको लागि चाहिँ त्यही त संसदमा छलफल हुनु पर्थ्यो नि त, कसरी हाम्रो जनशक्ति यहीँ टिकाउने, उनीहरूलाई जुन छाएको निराशा छ समाजमा छाएको जुन निराशा छ त्यसलाई कसरी चिर्ने भन्नेमा चाहिँ छैन। खालि उहाँहरू नयाँ भनिएका शक्तिहरू पनि सत्ता मात्रै अन्तिम विकल्प र सत्तालाई मात्रै हुन्छ भन्ने जुन प्रवृत्ति छ त्यो पनि अलिकति जाय जस्तो देखिँदैन। पुराना दलहरूलाई गाली गर्थे, उनीहरूले विषयमा केन्द्रित भएनन् भन्ने थियो। अब नयाँ गएकाहरूले झन् अलिकति जुन उनीहरूले जुन खालको अलि पारदर्शिता सुशासन प्रेरित कामहरू गर्नुपर्ने थियो त्यसमा छैन। अहिले जस्तो एउटा छानबिन समिति बनाउन पनि नदिने जुन प्रवृत्ति देखियो, नयाँ शक्तिहरूले त झन् हरेक साना साना प्रश्नमा पनि जवाफ दिन्छौँ भनेर जवाफदेही हुनका लागि चाहिँ अलिकति माहौल त्यो बनाउँथ्यो, त्यो पनि नदेखिएपछि झन् बढी निराशा चाहिँ फैलिने हो कि भन्ने डर छ।
आदरणीय श्रोता, हामी अन्तरसंवादमा छौं। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको छ। कांग्रेसको अवरोधका कारण त्यसपछिका कार्यसूचीमा भने संसद अघि बढ़न सकेन। कांग्रेसले सहकारी ठगीमा जोड़िएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै संसदमा अवरोध गर्दै आएको छ। यिनै विषयमा आजको अन्तर्संवादमा हामी केन्द्रित भइरहेका छौं। वरिष्ठ पत्रकार हरिबहादुर थापा हामीसँग हुनुहुन्छ। थापाज्यू, जस्तो अब भन्नु न, मान्छेको निराशाको जुन क्रम छ त्यो बढ्दै गएको देखिएको छ, त्यसको ठ्याक्कै यदि हामी अन्तर्राष्ट्रिय विमानस्थलमा गयौं भने त्यसको तस्विर त्यहाँ स्पष्ट हुन्छ। अब यो अवस्थामा जसरी अहिले भर्खरै यहाँ भन्दै हुनुहुन्थ्यो कि नयाँ भनिएका दलहरू, यो राजनीतिमा जुन नैतिकताको सन्दर्भ छ नि, हुन त कतिपय अवस्थामा राजनीति अलि मिचेर अलि बलपूर्वक नै अगाडि बढ्नुपर्छ भन्ने पनि मान्यताहरू त्यो विश्वमै चाहिँ देखिन्छ कहीँ न कहीँ। यद्यपि हामी कहाँ केही न केही चाहिँ नैतिकताका सन्दर्भहरू थिए यसअघि, केही उदाहरणहरू पनि हामी अहिले प्रस्तुत गर्न सक्छौं त्यसबारे, यहाँ म भन्दा बढी जानकार हुनुहुन्छ। अब यो अहिले यो कस्तो अवस्था आयो, झन भन्दा झन राम्रोका लागि, सुशासनका लागि होइन, अब युवाले केही गर्छन् भनेर एउटा आश जगाउने सन्दर्भ अगाडि बढ़िरहेको थियो। निर्वाचनको परिणामले पनि मानिसहरू केही उत्साहित थिए, यद्यपि अहिले जुन अवस्था देखिएको छ यसलाई कसरी हेर्ने?
अब हामी कहाँ नैतिकताको स्तर चाहिँ एकदम खस्कदै गएको अवस्था छ। मानिलिउ अब यो अहिले जुन संसदीय समिति गठनकै विषय उठिरहेको छ, यस्तो विषयमा त आरोपित व्यक्ति हुन् अथवा प्रधानमन्त्री, यी विषयलाई चाहिँ छिटो निष्कर्ष दिनुहोस् भनेर संसदलाई छानबिन गर्न यो गुहा चाहिँ गुहार्ने प्रचलन थियो। यसरी चाहिँ छानबिनै रोक्ने, छानबिन समिति बनाउनै चाहिँ हुन्न भन्ने प्रवृत्ति थिएन। जस्तो 2049 साल साउनमा शैलजा आचार्यले त्यो रासायनिक मल प्रकरणमा जे जति व्यथितहरू छन् ती व्यथितहरूमाथि छलफल गरेर एउटा स्पष्ट कानुन बनाइदियोस् भनेर चाहिँ उहाँले माग गर्नुभएको अवस्था थियो। त्यति अब त्यसपछि 51 सालमा मनमोहन अधिकारी हुँदाखेरि उहाँले त्यतिखेरको लेबीको चिनीमा आफ्नै पार्टीभित्रका मन्त्रीहरूले जसरी चाहिँ अलिकति लोभी आँखा लगाए, अलिकति लोभीपन देखाए, त्यो छानबिन गरिदिनुहोस् भनेर प्रधानमन्त्री स्वयंले लेखा समितिका सभापतिलाई आग्रह गरेर विशेष प्रवेश गराइदिएर यो विषयमा हाम्रा साथीहरूलाई तपाईँले छलफल गरिदिनुभयो भने अलिकति तह लाग्छन् भनेर भनेको अवस्था पनि छ। त्यस यता पनि विभिन्न समयमा यस्ता विषयहरू उठ्दाखेरि संसदीय समिति बनेका छन्। हामी कहाँ अहिलेसम्मको अभ्यास हेर्ने भने 14 विशेष समिति बनेको अवस्था छ। कतिपय बेलामा राष्ट्रिय सभाको पनि संयुक्त समिति पनि बनेका छन्, राष्ट्रिय सभा सहितको संयुक्त। अब यो विषय अहिले जसरी आइरहेको छ, त्यो विषयमा छानबिन नगर्नु भनेको चाहिँ त्यहाँभित्र अथाह व्यथिति छ, ठगी छ, त्यो विषयलाई चाहिँ ढाकछोप गर्नको लागि अलिकति लागेको हो कि भन्ने मलाई लाग्छ। अब यसमा नयाँ शक्तिकै अध्यक्ष जोडिएका कारणले गर्दा नयाँ दलकै अध्यक्ष अथवा उपप्रधानमन्त्री जोडिएका छन्, उहाँले त अझ सुशासनको कुरा धेरै उठाउनु भएको कारणले गर्दा तत्कालै गठन गरेर मलाई पनि संसदीय समितिमा बोल्ने अवसर दियोस्, म हरेक तथ्यको चाहिँ यथार्थ कुरा राख्छु भनेको भए यो चाहिँ अलिकति जवाफदेही शासनको अलिकति आभास हुन्थ्यो। उहाँ आफै नै आफ्नो विषय आउँदाखेरि चाहिँ यसलाई चाहिँ छानबिनै नहोस्, छानबिनै गर्न दिन्न भनेर जसरी त्यो दल आइरहेको छ, त्यो दलको अलिक अनौठो प्रवृत्ति देखिएको छ। त्यो दलका नयाँ भनिएकाहरूले त झन् हरेक प्रश्नको, सानो प्रश्नको पनि म जवाब दिन्छु भन्ने त्यो चाहिँ ल्याकत राख्नु पर्थ्यो। किनभने नयाँ पुराना दलहरू त कुनै न कुनै बेला सत्तामा रहेका कारणले गर्दा उनीहरूका अनगिन्ती त्यस्ता व्यथितहरू जोडिएका छन्। नयाँ शक्ति भर्खर सत्तामा प्रवेश गरेको छ, उसका विषयमा उठेपछि भोलि ती पुराना केसहरू पनि उठान गर्नलाई सजिलो हुन्थ्यो। तर अब अहिले देखिएको प्रवृत्ति चाहिँ यो सुशासन विरुद्धको छ। संसदीय छानबिन समिति बनाउनु भनेको यसले कुनै अभियोग लगाउने पनि होइन, यसले कुनै मुद्दा दायर गर्ने पनि होइन, यसले केवल त्यहाँभित्र भएका व्यथितका तथ्यहरूलाई एक चाहिँ एकीकृत गरी त्यो तथ्यहरू उसले एकीकृत गरेपछि नागरिकमा पनि यसको यथार्थ जान्छ, अनि त्यस अतिरिक्त अब उसले चाहिँ केही भए त्यसमा बदमासीहरू भए सम्बन्धित निकायलाई छानबिन गर भनेर एउटा निर्देशनसम्म दिन सक्ने अवस्था हो। त्यो कारणले गर्दा संसदीय समिति नै गठन हुन दिन्न भन्नु चाहिँ अलिक अनौठो छ। अब राज्यका संयन्त्रहरू छन्, राज्यका संयन्त्रहरूले चाहिँ कसरी काम गर्छन् भन्ने कुरा हामीले देखिसकेका
छौँ। हजुर, यहाँले भनेको कुरालाई पनि एउटा आधार मान्न सकिन्छ। यद्यपि जसरी अहिले प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको नेपाली कांग्रेस यति लामो प्रजातान्त्रिक आन्दोलनमा उसको सहभागिता छ, उपस्थिति छ, नेतृत्व छ, त्यसै गरी अब संसदीय अभ्यासका बारेमा पनि कांग्रेस आफूलाई नै सबैभन्दा अगाडिको दल मान्छ, स्वाभाविक पनि हो। तर कांग्रेसका यी अहिले पछिल्ला गतिविधिहरूलाई पनि त उनीहरूको ठाउँमा बसेर अलि हेर्न मिल्दैन कि भनेर चाहिँ सत्ता पक्षको ठूलो दल एमाले औपचारिक रूपमै आरोप लगाएको छ कि कांग्रेसले प्रजातन्त्रका मूल्य मान्यता, लोकतन्त्र, संसदीय अभ्यास सबै बिर्सेर एउटा मान्छेको चाहिँ एउटा मान्छेलाई हटाउन या उहाँहरूकै भाषा भन्यो भने सत्ता प्राप्तिका लागि हामी सबै विषय छानबिन गर्न त हामी तयारै छौं, तर उहाँ काँग्रेसले चाहिँ उपप्रधान र गृहमन्त्री मात्रै बनिरहेछ भन्ने खालको धारणाहरू सत्तापक्षबाट आइरहेको छ। काँग्रेसले यसलाई कसरी बुझ्नुपर्छ या काँग्रेस भएर काँग्रेसले कसरी काम गर्नुपर्छ, काँग्रेस काँग्रेस भएन कि भन्ने प्रश्नहरूको जवाफ कसरी आउला?
अब कुनै विषय उठान गरिसकेपछि सत्ता पक्षले सामान्य रूपमा लिइदिएको भए यसलाई चाहिँ खासै अप्ठ्यारो पर्ने थिएन। उसले उठाएको अब संसदीय छानबिन समिति भनेको एकदम सामान्य प्रक्रिया हो, यसमा सभामुखले पनि रुलिङ गरेर चाहिँ छानबिन गर्नुपर्छ। एउटा विषय संसदमा उठ्यो, त्यो विषयको निष्कर्ष आउनुपर्छ भन्ने अवस्था हुनुपर्छ। अब प्रतिपक्षी दलले विषय पाएपछि उसले छोड्दैन, अब त्यो प्रतिपक्षीको धर्मै हो त्यो। अब त्यो विगतमा भनिहालिन् मैले 57 दिनसम्म नेकपा एमाले नै संसद अवरुद्ध गरेको अवस्था छ, त्यो पनि एक व्यक्तिका विरुद्ध हो, तत्कालीन गिरिजा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला विरुद्ध एक चाहिँ 57 दिन अधिवेशन चाहिँ उसले अवरोध गरेको दिनहरू पनि हामीसँग रेकर्डेड हुन्थ्यो संसदीय अभ्यासमा। त्यस यता पनि धेरै पटक चाहिँ उसले यस्ता छानबिनका लागि चाहिँ संसदलाई अवरुद्ध गरेको अवस्था छ। अब त्यही दलले अब उसले त्यस्तो अवरुद्ध गरेको कारणले गर्दाखेरि यो विषय सामान्य हो, संसदीय हलुका विषय हो, यसलाई यति गम्भीर बनाइयो। यो गम्भीर बनाउँदा चाहिँ के भएको छ भने स्वतन्त्र पार्टीको चाहिँ पार्टी नै यो सहकारी प्रकरणमा मुछिएको र ऊ चाहिँ साँच्ची नै हो भन्ने कुरा चाहिँ बढ्दै गएको छ। अब यो जति बढ्दै जानु त्यति नै स्वतन्त्र पार्टीका लागि चाहिँ हानि हो। उसले चाहिँ उसले बुझ्नुपर्छ कि यो अब त्यो जनताको मन मस्तिष्कमा चाहिँ साँच्चै नै ठगी भएको रहेछ, नत्र त छानबिन गर्न दिन्थे, छानबिनै गर्न दिन्थे भन्ने चाहिँ अब यो अब काङ्ग्रेसले पनि रणनीतिकमूलक ढङ्गले आम नागरिकको मन मस्तिष्कमा चाहिँ सहकारीमा ठगी भएकै छ भन्ने तथ्यलाई स्थापित गरिदिएको छ। अब यो संसदीय छानबिन समितिमा गएको भए विषय मोडिन्थ्यो र संसदीय छानबिन समितिले उसले छानबिन गरिरहन्थ्यो, त्यहाँ अब व्यक्ति पनि पर्न सक्लान्, त्यहाँ अब त्यही अरू पनि पर्न सक्लान्, किनभने व्यक्ति पनि अब यही जुन गृहमन्त्री मुछिनु भएको छ त्यो सहकारीका 18,500 नागरिकको पैसा त फसिएको छ नि त, ती 18,000 नागरिक भनेर त ठुलै कुरा भयो। अब अनि अर्को चाहिँ यस्ता ठुला केसहरूमा टाउकोबाट नै हान्न सुरु गर्नुपर्छ, अनि मात्रै चलचित्र त त्यत्तिकै तर्सिन्छन् भने जब गृहमन्त्री मुछिएको र उहाँको तथ्य स्थापित भयो भने उहाँमाथि कारवाही भयो भने त अरू त सो त डराउँछ नि, गृहमन्त्री त कारवाहीमा चाहिँ बाँकी छोडिँदैन भने अरू त सो त चाहिँ एउटा लाइनमा आउने अवस्था रहन्छ। त्यसले गर्दाखेरि व्यक्ति विशेष होइन यो चाहिँ, अब व्यक्ति पनि अब ठुलाबाट सुरु गरेपछि यो चाहिँ करप्सनको प्रकरणमा चाहिँ ठुलाबाट सुरु गर, ठुला माछालाई फ्राई गर भने जुन त्यो भुराबाट होइन ठुलाबाट भने जुन हामी कहाँ एक किसिमको नारा छ नि त त्यो पनि यसमा त लागू हुन्छ। अनि अर्को त गृहमन्त्रीसँग उहाँको जोडिनु भएको छैन भने उहाँले छानबिन गर्नु त हेर्नुहोस्, उहाँलाई त संसदीय समितिमा छानबिन सुरु गर्यो भने उहाँले 7 दिनैसम्म कन्टिन्यू बोल्न पाउनुहुन्छ, हरेक तथ्यको उहाँले जवाफ दिनु लागि त्यो अवसर पनि हो, त्यो अवसरबाट पनि किन चुक्नु भएको छ भने अनौठो छ।
हजुर, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो वरिष्ठ पत्रकार हरिबहादुर थापा, अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै उत्तम पाण्डे सहित सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।